अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन गर्ने संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भए पनि राजीनामा नदिने कार्कीको अडान। गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले गरेका निर्णयप्रति कांग्रेसको आपत्ति।
प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट दिएको छैन, न त प्रदेश प्रमुखले कुनै पार्टी विशेषको निर्देशनमा काम गर्ने अधिकारको कल्पना नै गरिएको छ।
स्वास्थ्य उपकरण देशभित्रै उत्पादन गर्ने कुरामा निजी क्षेत्रसँग सहकार्य गर्न सकिने स्वास्थ्य मन्त्री यादवको भनाई। कार्यालय समयमा कार्यालयमा नहुने स्वास्थ्यकर्मीलाई कार्यवाही गरिने। लोकतन्त्रमाथि संकट आएको अवस्थामा कांग्रेससँग सहकार्य गर्न सकिने एमाले महासचिव पोखरेलको भनाई।
जति बेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ त्यति बेला, परिवर्तनमाथि संकट आउँछ त्यति बेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं।
राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेका सुनिल पौडेललाई दोषी ठहर। सेनाले ठेक्का लिएर निर्माण गरिरहेको सड़क लगायतका आयोजनामा आवश्यक सहयोग गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा आवश्यक निर्णय र सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय रक्षा मन्त्रालयलाई निर्देशन दिने।
र एसएससी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा युएसँग पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै।
हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
संसार तीव्र विकास निर्माण र प्रविधिमा दौड़िँदैछ। यस्तो चरम विकासको युग आइपुग्दा पनि हामी नेपाली भने उपचार नपाएर ज्यान गुमाउन विवश छौं। खान नपाएर कुपोषित भएर मर्ने बच्चाहरूको संख्या उच्च रहेको छ। नागरिकहरू व्यवस्थाप्रति नै निराश हुँदै गएका छन्। सत्ता र स्वार्थमा केन्द्रित दलका नेताहरूले स्वार्थ त्यागेर राज्यका संयन्त्रलाई बलियो बनाउन तत्काल नजुट्ने हो भने नागरिकले विकल्प खोज्नेछन्। अब खबर लक्ष्मण कार्कीबाट।
नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले गरेका निर्णयहरूप्रति असहमति जनाएको छ। कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले आज पत्रकार सम्मेलन गरी गण्डकी प्रदेश सभा आह्वान गर्नु तथा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गरिनु लगायतका कामहरू गैर संवैधानिक भएको दावी गर्नुभएको हो। गण्डकी प्रदेश सभाका सभामुखको समेत हस्ताक्षरलाई मान्यता दिएर सरकार गठन गरिनु, सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नलिन आदेश दिए पनि प्रदेश सरकारको सिफारिश प्रदेश प्रमुख दिल्लीराज भट्टले संसद बैठक आह्वान गर्नुले प्रदेश प्रमुखले गैर संवैधानिक काम गरेको पुष्टि भएको उहाँले दावी गर्नुभयो। यस्तै सुदूरपश्चिम प्रदेशमा 5 सांसदले विश्वास नरहेको बताए पनि सबै सांसदको विश्वास रहेको भन्ने दावीलाई आधार मानेर नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ।
सरकारको नियुक्तिकै क्रममा पार्टी सदस्यबाट राजीनामा गरिसकेको तथा तटस्थ भूमिका निर्वाह गर्नुपर्ने सभामुख समेतको हस्ताक्षरलाई मान्यता दिएर मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको निर्णय यसअघि कोशी प्रदेश सरकार गठनका क्रममा सर्वोच्च अदालतबाट भएको फैसला विपरीत रहेको पनि प्रष्टै छ। सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा 168(2) बमोजिम संविधान सम्बद्ध गरिएको दावीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदिनियतपूर्ण ढंगमा फेरि सरकार आह्वान गर्नु पनि असंवैधानिक कदम। संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट दिएको छैन, न त प्रदेश प्रमुखले कुनै पार्टी विशेषको निर्देशनमा काम गर्ने अधिकारको कल्पना नै गरिएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमाथि संकट आएको अवस्थामा कांग्रेससँग सहकार्य गर्न सकिने बताउनु भएको छ। आज आयोजित कार्यक्रममा उहाँले एमालेको प्राथमिकतामा सरकार कहिल्यै पनि नरहेको दावी गर्दै अहिलेको सरकारले राम्रोसँग काम गरोस् भन्ने चाहना एमालेको रहेको बताउनुभयो। तर देशमा लोकतन्त्रमाथि संकट आइपरेको खण्डमा कांग्रेससँग सहकार्य गर्ने कुरामा आफूहरू सधैँ तयार रहेको उहाँको भनाइ छ।
कतिपयले सोध्ने गरेका छन् आलो पालो भनेर चाहिँ सोध्ने गर्दछन्। हामी यो सरकारले राम्रो काम गर्छ भने चाहिँ यसलाई निरन्तरता दिन तयार छौँ भनिरहेका छौँ, किनकि हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो, राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा चाहिँ हामीले स्पष्ट रूपमा भन्दै आएका छौँ। त्यो कुरामा जोड दिन चाहन्छौँ। कंग्रेससँग त हामीले स्वाभाविक रूपमा चाहिँ जति बेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ त्यति बेला, परिवर्तनमाथि संकट आउँछ त्यति बेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौँ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिने लगायतका विषय समेटिएको संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा प्रस्तावको पक्षमा 52 सांसदले मत दिएको, 3 सांसद तटस्थ रहेको र विपक्षमा रहेका प्रदेशसभा सांसदहरूले मत दिन नचाहेको सभामुख अमर बहादुर विष्टले जानकारी दिनुभयो। अल्पमतमा परेकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्ने लगायत मागसहित एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दर्ता गर्नुभएको संकल्प प्रस्तावमा माओवादी केन्द्रले पनि समर्थन जनाएको हो। मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न कोशी प्रदेश सभा सचिवालयलाई निर्देशन दिनुपर्ने पनि प्रस्तावमा उल्लेख गरिएको छ। तर मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव पारित भए पनि आफूले राजीनामा नदिने बताउनु भएको छ। आफू संविधान अनुसार मुख्यमन्त्री भएको भन्दै बरू आफू नेतृत्वको अहिलेको सरकारलाई नै सर्वदलीय बनाउन तयार रहेको बताउनुभयो। कांग्रेस र राप्रपाले बैठक बहिष्कार गरेपछि गण्डकी प्रदेश सभाको बैठक सूचना पढेर स्थगित गरिएको छ। सभामुख कृष्ण प्रसाद धितालले बैठक शुरू भएको सूचना पढेर बैठक स्थगित गर्नुभएको हो। त्यसअघि आज बसेको कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सभाको बैठक बोलाइएको भन्दै गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। संसदीय समितिले नेपाली सेनाले ठेका लिएर निर्माण गरिरहेका सड़क लगायत आयोजनामा आवश्यक सहयोग गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकले खोकनाको समस्या समाधान गरी द्रुतमार्ग तोकिएकै मितिमा निर्माण सम्पन्न गर्न सहयोग गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। यस्तै दार्चुला तिंकर लगायत नेपाली सेनाले निर्माण गरिरहेका सबै सड़कका लागि आवश्यक बजेट उपलब्ध गराउन र अन्य सहयोग पनि दिन निर्देशन दिने निर्णय गरिएको समितिका सभापति रामहरि खतिवडाले बताउनुभयो।
खोकनाको समस्या तुरन्तै समाधान गरी द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गर्नका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालय आवश्यक सहयोग र संयोजनका लागि निर्देशन दिने। दार्चुला टिंकर सड़क लगायतका सेनाले बनाउँदै गरेका सड़कलाई पर्याप्त बजेट उपलब्ध गराउन र उक्त क्षेत्रमा काम गर्ने नेपाली सेनाका सकल दर्जाका सबै सैनिकहरूलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिने। द्रुततर आयोजनामा निर्धारित समयमै सक्ने कार्यका साथ सेनाले गरेको प्रयासप्रति सहयोग पुर्याउन र आवश्यक सहजीकरण गर्नका लागि वन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय निर्देशन दिने। नेपाली सेनाले बनाउँदै गरेका सबै सड़क आयोजनाहरू समयमै सम्पन्न गर्न र P1 तथा राष्ट्रिय गौरवको आयोजनाका सम्बन्धमा आवश्यक निर्णय र सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय, रक्षा मन्त्रालयलाई निर्देशन दिने।
यसैबीच संखुवा सभामा निर्माण हुने 1063 मेगावाटको माथिल्लो अरूण अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ। अर्थमन्त्री वर्षमान पुन र विश्व ब्याङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच अमेरिकाको राजधानी वाशिङटनमा आज भएको वार्तामा यसबारे सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ। भ्रमण टोलीका सदस्य तथा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालका अनुसार सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ। यो आयोजनाका लागि बैंकको वित्तीय सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी ब्याङ्क तथा वित्तीय संस्थाबाट गरी 70% ऋण लगानी र 30% स्वपूँजीबाट वित्तीय व्यवस्थापन गर्ने तयारी गरिएको छ। आयोजनाको जम्मा लागत कति हुने भन्ने टुंगो लाग्न बाँकी छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यका उपकरण देशभित्रै उत्पादन गर्ने कुरामा निजी क्षेत्र र सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा भएको एउटा कार्यक्रममा मन्त्री यादवले विदेशबाट स्वास्थ्य उपकरण ल्याउँदा अनेकौं समस्या र झन्झट देखिएको भन्दै देशभित्र अहिले नै ठूला स्वास्थ्यसँग सम्बन्धित उपकरण उत्पादन गर्न सम्भव नभए पनि ससाना र सम्भव हुनेसम्मका उपकरण उत्पादन गर्ने कुरामा जोड़ दिनुपर्ने बताउनुभयो।
प्राइभेट सेक्टर या गभर्मेन्टको सेक्टरबाट पब्लिक सेक्टरबाट हेर्ने भने वर्षको करिब करिब अरबौँ खरबौँको हामी ल्याउँछौँ बाहिरबाट, अनि बाहिरबाट लिएर आयो 2 इयर्स वारेन्टी लेखेर लेखेर आउँछ। कतिपय ठाउँमा 2 वर्ष त्यो कार्टुनमै राख्यो, त्यसपछि खोलेर युज गर्दा कामै लाग्न लागेको हुन्छ। अब बाहिरका कम्पनी हुन् अब तिनीलाई धेरै कुरा भन्न पनि गर्न नसकिने गर्न पनि नसकिने हुन्छ। त्यसले स्वास्थ्यका उपकरणहरू सम्भव भए जति आफ्नै मुलुकमा उत्पादन गर्ने।
विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली अर्थात पेमेन्ट गेटवे स्थापनामा अनियमितता गरेको मुद्दामा सुनिल पौडेललाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुमार र सदस्य न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले आज पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि वैशाख 25 गते पेशी तोकेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभएको छ। अख्तियारले यो प्रकरणमा पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू संजय शर्मा, प्रणीता उपाध्याय र सुनिल पौडेल, त्यसै गरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, निमबहादुर ओली विरूद्ध पनि मुद्दा चलाएको थियो। तर विशेष अदालतले पौडेल बाहेकका अरूलाई भने सफाई दिएको छ। साझा खबरमा अब खेल खबर। यसपटकको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको यात्रा सेमी फाइनलमै टुंगिएको छ। प्रतियोगिताको पहिलो सेमी फाइनलमा युएसँग 6 विकेटले पराजित भएसँगै नेपालको यात्रा अन्तिम 4मै टुंगिएको हो। यससँगै प्रतियोगिताको साविक विजेता नेपालको एसिया कप खेल्ने सपना पनि यसपटकका लागि अधुरै रहेको छ। नेपालले अब इमर्जिङ टिम्स कप खेल्नेछ। ओमानमा नेपालले दिएको 120 रनको लक्ष्य युएले 17 ओभर 2 बलमा मात्रै 4 विकेट गुमाएर भेटाएको हो। युए भने गीताको फाइनलमा प्रवेश गरेको छ। आज नेपालका गुलशन झाले 2 तथा ललित नारायण राजवंशी र सोमपाल कामीले 1-1 विकेट लिनुभयो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 119 रन मात्रै बनाउन सकेको थियो। नेपालका सन्दीप जोराले 50, गुलशन झाले 20 र करण केसीले 17 रन बनाउनु बाहेक अरू कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। र आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। लखनऊमा अहिले केही बेरमा शुरू हुने खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। जारी प्रतियोगितामा अहिलेसम्मका 6 मध्ये 4 खेल जितेको चेन्नई तालिकाको तेस्रो स्थानमा छ भने 6 मध्ये 3 खेल जितेको लखनऊ 5औं स्थानमा छ।
सल्यानमा खुकुरी बनाउने पेसामा नयाँ पुस्ताको आकर्षण घट्यो।
व्यापार पनि एकदम लो भएको छ, त्यति आमदानी पनि हुने गाह्रो भएको छ। अब जनशक्ति नभएर उत्पादन पनि कम हुने भएको छ। उत्पादन कम भयो भने चाहिँ त्यति आमदानी पनि हुन अलि त कमै भएको छ हामीलाई।
सल्यानी खुकुरीको माग भए पनि उत्पादन कम। रिपोर्टसँगै सम्पदा स्थल संरक्षणमा राज्यको भूमिका कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
श्याम नानी, हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको घरमा आमाले झन्डै मार्नु भएन।
क्या नमार्ने हो त फेरि, सरसफाई हुन्छ, घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ र।
के रे यो साइलोको बुद्धि के भएको हँ? वनमा आगो लगाएपछि चराचुरुङ्गी, जनावर, साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइ के ठुली आमा, पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गह लगाएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खुकुरीको इतिहास समृद्ध छ। अर्कोतर्फ व्यावसायिक हिसाबले पनि खुकुरी उत्पादनले देशलाई समृद्ध बनाउन सक्छ। युद्ध कौशल र वीरताका कारण विश्वभर पहिचान बनाउन सफल नेपाली खुकुरीको उत्पादन घट्न थालेको छ।
सल्यानको शारदा नगरपालिका दुईका इन्द्र विश्वकर्माले खुकुरी बनाउँदै बेच्दै गर्न थालेको 25 वर्ष भयो। खुकुरी बनाउने सिप उहाँको पुर्ख्यौली सिप हो। इन्द्रले कुनै बेला खुकुरी बेचेरै महिनामा 60,000 कमाउनु हुन्थ्यो, तर पछिल्लो 3 वर्ष खुकुरीको व्यापार घटिरहेको छ।
3 वर्षको आरआरी हुन लाग्यो, अहिले व्यापार पनि एकदम लो भएको छ। त्यति आमदानी पनि हुने गाह्रो भएको छ। अब जनशक्ति नभएर उत्पादन पनि कम हुने भएको छ। उत्पादन कम
स्थानीय सुमन कुमार विश्वकर्माको पनि अनुभव उस्तै छ। पछिल्लो पुस्ताले पुर्ख्यौली पेसामा चासो देखाएका छैनन्। अर्कोतर्फ खुकुरी बनाउनका लागि चाहिने कच्चा पदार्थको पनि उत्तिकै अभाव छ।
मेटेरियलहरू पनि एकदमै कम पाउँछ अहिले। अब वन निजीकरण, सामुदायिकरण, अब विभिन्न कबेलियतीले गर्दाखेरि अब कोइलाहरू त हामीले जंगलबाट ल्याउन छोडेकै अहिले 6-7 वर्ष भइसक्यो।
2017 सालमा तत्कालीन राजा महेन्द्रले सल्यान पुगेर खुकुरी किनेको इतिहास छ। त्यस यता सल्यानी खुकुरीको चर्चा देशभरि सुलियो र सल्यानको परिचय अनि विशेषता पनि खुकुरी संघ गाँसिना पुग्यो। हाल आएर खुकुरी बनाउने पेसामा युवा पुस्तालाई समेत आकर्षित गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले पहल थालेको छ। सूचना अधिकारी ध्रुव बहादुर खत्री:
4 आर्थिक वर्ष भन्दा यतापट्टि हामीले सल्यान जिल्लामा खुकुरी व्यवसायसँग आबद्ध विभिन्न व्यवसायीहरूलाई मुख्यमन्त्री दलित आयोजन प्रदान कार्यक्रम मार्फत पनि यो लागत सहभागितामा अनुदान कार्यक्रम वितरण गरेका छौँ। यो खुकुरी व्यवसायमा चाहिँ निरन्तरता दिनको लागि र चाहिँ यो पुस्ता हस्तान्तरणको चाहिँ यो कार्य गर्नका लागि प्रस्तावना पनि हामीले पेश गरेका हौ।
खुकुरीमा राखिने पाइन, बिट तथा फलाममा भरिने कलाकृति अनि दाबको बनावटले पनि सल्यानी खुकुरी परिचित छ। सल्यानी खुकुरी 13 वर्ष अघि बेलायत समेत निर्यात भएको थियो। अहिले पनि देशभित्र मात्रै नभएर युरोपका विभिन्न मुलुक सहित जापानमा समेत सल्यानी खुकुरीको माग छ। आफैमा परिचित सल्यानी खुकुरीलाई ब्रान्डिङ गरी विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ स्थानीय तहले योजना अघि सारेका छन्। तर बजेट विनियोजन नहुँदा योजना कार्यान्वयन भएको छैन। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी:
खुकुरी व्यवसायमा संलग्न हुनुभएका सबै व्यवसाय साथीहरूलाई भेला गरिकन एउटा खुकुरी व्यवसाय समिति भनेर नगर स्तरीय समिति पनि बनायौं। भनौँ न, मान्छेलाई रोजगारसँग जोड्दैछौँ, त्यसै गरी यो पनि एउटा रोजगारसँग जोडिने एउटा संयन्त्र बन्न सक्छ। यसलाई हामीले चाहिँ अलिकति बढी चाहिँ बजारीकरण गर्न सक्यौँ भने, उत्पादन बढाउने कुरामा हामीले सहयोग गर्न सक्यौँ भने, यसको आकर्षण बढ्यो भने धेरै युवा साथीहरू यसमा जोडिने पनि हुनसक्छ। भर्खरै हामीले उद्योग तथा उपभोक्ता हित संरक्षण समितिसँग समन्वय गरेकन जस्तो आधा त्यो आरण सुधार कार्यक्रमहरू पनि गर्दैछौँ।
सिरुपाते, ओखला, टोरा, दुई सिरा, हवलदार, छेत्री लगायत नामका सल्यानी खुकुरी प्रख्यात छन्। जिल्लामा खुकुरी बनाउने पेसामा 6 घर परिवार संलग्न छन्। उनीहरूले वार्षिक 5,000 भन्दा बढीको संख्यामा खुकुरी बनाउँछन् र एकजनाले मासिक 40,000 आमदानी गर्छन्। तर प्रति गोटा 1,000 देखि 7,000 पर्ने सल्यानी खुकुरी बनाउने आरण समेत प्रविधि अनुसार सुधार भने हुन सकेको छैन। प्रदीप मगर, CIN, रेडियो शारदा FM, सल्यान।
12 वर्ष मुनिका बालबालिकाको फुटबल प्रतियोगिता कर्णाली किड्स कपको आज उद्घाटन गरिएको छ। बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ रेडियो श्रीनगर र हुम्ला फुटबल एकाडेमीको संयुक्त आयोजनामा प्रतियोगिता शुरू भएको हो। प्रतियोगितामा 11 विद्यालयको सहभागिता रहेको आयोजक रेडियो श्रीनगरका संचालक समिति अध्यक्ष नवराज महतारले जानकारी दिनुभयो। साझा खबरमा अब हेलो CIN, सजना तिमल सिन्हाबाट।
नमस्ते, म राम बहादुर खड्का, ताङ तुलसीपुरदेखि। मेरो सेयर अनलाइन फारम भर्न खोजेको थिए, म दृष्टिबिन भएकोले औला छाप लगाउनु पर्ने भएकोले उहाँहरूले चाहिँ तपाईँलाई बन्दैन अनलाइन फारम दिन मिल्दैन भनेर भन्नुभएको छ, यो के कारण हो, यो मिल्छ कि मिल्दैन?
तपाईँको जिज्ञासा हामीले नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठलाई सुनाएका छौँ।
होइन, नमिल्ने भन्ने भएन, उहाँहरूले त्यो वाणिज्य ब्याङ्कको अब डिमेट खाता खोल्नेहरू उतातिर शाखातिर बुझ्नु भएन होला होइन, ब्याङ्कतिरकोले, तर त्यस्तो नमिल्ने भन्ने उहाँले आफैले गर्न सक्नु अप्ठ्यारो भयो, गर्न चाहिँ प्रविधिले अलिकति समस्या भयो भने उहाँले सहयोग राखेर गर्न सक्नुहुन्छ।
नमस्कार, म सिराहा जिल्लाको नवराजपुर गाउँपालिका पाँचबाट शिवराम यादव बोलिरहेको छु। अब जति बेला राष्ट्रिय परिचय पत्र चाहिँ लागू भयो म त्यति बेला नै जिल्ला प्रशासन सिराहाबाट बनाएको थिएँ, त अहिलेसम्म चाहिँ राष्ट्रिय परिचय पत्रको कार्ड अहिलेसम्म आएन, किन आएन, के कारणले आएन?
जवाफ दिँदै हुनुहुन्छ सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव।
हजुर, अब राष्ट्रिय परिचय पत्र फर्म भर्नलाई त भरिएको थियो सुरुदेखि नै, अब त्यसमा मोबाइलमा मेसेज आउँछ, यदि नम्बर आयो भने हामीसित, कार्ड आयो भने हामी एसएमएस गरिदिन्छौँ ब्याक, अनि एसएमएसको आधारमा चाहिँ मान्छे एसएमएस लिएर आउने, आफू उपस्थिति भए हुने, अनि यहाँबाट हजुरको हामी कार्ड खोजेर दिन्छौँ। अब के कारणले उहाँको आएन त्यो एकचोटि हेर्नै पर्ने हुन्छ, कुनै मिस्टेक भएको छ कि के छ, त्यो गुनासो जिल्ला प्रशासन कार्यालय सिरामा सम्पर्क गर्नुपर्ने हुन्छ उहाँले।
मेरो नाम धर्मबहादुर साई, कालीकोट जिल्ला खानाचक्र नगरपालिका 11 रेङ्गिलदेखि म बोलिरहेको छु। खानाचक्र नगरपालिकामा 80-81 लागि आएका हरेक योजनाहरू गाउँमा समिति नबनाई जिल्लामा बनाउने प्रक्रिया भएको हुनाले यो प्रक्रिया ओडा सरकारबाट ओडाको अध्यक्षको रोभरमा भएको हो कि भोट दिँदाखेरि तपाईँहरूलाई गाउँमा जनताहरूले गाउँमा भोट दिएका हुन् कि जिल्लामा दिएका हुन् भन्ने?
यस विषयमा कालीकोटको खाडाचक्र नगरपालिका वडा नम्बर 11 अध्यक्ष देवराज भारती भन्नुहुन्छ।
मैले बुझे अनुसार अब त्यो जिल्लामा समिति गठन भएकै छैन, हाम्रो वडा 11 हो, बजार पनि होइन, त्यस्तो लाग्दैन। मैले अब वडा सदस्यहरूलाई गाउँमै पठाएर उपभोक्ता समिति गठन गरेर ल्याऊ भन्छु मैले।
तपाई जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सम्पदा स्थलको महत्व नबुझ्दा सम्पदा स्थलमा सिधै
अवेरनेसको कमी हो कि होइन, जस्तै अब कतिपय ठाउँमा कस्तो छ भने स्थानीय निकाय अथवा स्थानीय मान्छेलाई त्यो आफ्नो सम्पदाको माया भएर त्यसलाई जोगाउँ भन्ने हुटहुटी चल्छ, तर जोगाउनुको सट्टा झन् नाश गरिदिन्छन् कि त्यो नबुझेर।
स्थानीय समुदायलाई जागरूक बनाउन आवश्यक विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परि जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनुपर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल यूके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल सम्पदाको दृष्टिकोणले विश्वमै अग्रणी देश हो, तर यहाँका सम्पदाहरूको संरक्षणमा भने राज्यको ध्यान जान सकेको छैन। सम्पदा संरक्षण कर्मीहरूले बेला बेलामा आवाज उठाउँदै आएका छन्। हरेक अप्रेल 18 तारीकमा विश्व सम्पदा दिवस मनाउने गरिन्छ, तर यस पटक पनि सम्पदाको बारेमा आवाज उठाउने मन थियो तर सरकारले यसलाई प्राथमिकता दिएन, संरक्षण कर्मीहरू भन्छन्। सम्पदा संरक्षणको क्षेत्रमा झण्डै 25 वर्षदेखि सक्रिय रविन्द्र पुरीसँग साथी लक्ष्मण कार्कीले वर्षौं पुराना सम्पदाको महत्व र त्यसको संरक्षणमा ककसले के काम गर्नुपर्छ भनेर कुराकानी गर्नुभएको छ।
यो चाहिँ हाम्रो देशको आइडेन्टिटी हो, त्यो आफ्नो ठाउँमा छँदैछ। हाम्रो सम्पदाले गर्दाखेरि हामीलाई संसारभरि हामी नेपाली हौ भन्ने चिनाउने, हाम्रो देशलाई चिनाउने एउटा त्यो धरोहर हो, त्यो आफ्नो ठाउँमा छ। तर त्यति मात्र होइन, सम्पदालाई किन विश्व सम्पदा बनाइन्छ त भन्दाखेरि त्यो विश्वकै सम्पत्ति हो यो। किन त भन्दाखेरि नेपालीहरूले मात्र होइन कि संसारभरिका मान्छेले यसलाई चाहिँ देख्न पाउनु पर्यो, संसारभरिका मान्छेले यसलाई अनुभव गर्न पाउनु पर्यो, किनभने यो चाहिँ उत्कृष्ट छ, यो चाहिँ नि दुर्लभ छ भन्ने कुरा हो। त्यो एउटा सीमित जियोग्राफिकलको लागि मात्र होइन, त्यो चाहिँ संसारभरिका मान्छेले त्यसलाई देख्न, त्यसलाई अनुभव गर्न पाउनु पर्यो, किनभने त्यो भनेको त पुर्खाले सिर्जेका कुराहरू हुन्, त्यो नाश भएपछि त हाम्रा भविष्यका पिँढीहरूले देख्न पाउँदैनन् भनेर है जति पनि महत्त्वपूर्ण कुराहरू छन् तिनीहरूलाई चाहिँ विश्व सम्पदा बनाइन्छ।
यी सम्पदाहरू, नेपालमा रहेका विश्व सम्पदाहरूका मुख्य चुनौतीहरू चाहिँ के हुन्?
अनि सबभन्दा ठुलो चुनौती भनेकै अवेरनेसको कमी हो कि होइन, जस्तै अब कतिपय ठाउँमा कस्तो छ भने अब स्थानीय निकाय अथवा स्थानीय मान्छेलाई त्यो आफ्नो सम्पदाको माया भएर त्यसलाई जोगाउँ भन्ने हुटहुटी चल्छ, तर जोगाउनुको सट्टा झन् नाश गरिदिन्छन् कि त्यो नबुझेर होइन। त्यो अब त्यो त झन् हुँदै भएन, बरु त्यो त्यत्तिकै थन्केर बसे ठिक, त्यसलाई बरु चाहिँ राम्रो बनाउन नखोज्दा झन् नोक्सान गर्नु, झन् त्यो चाहिँ झनै जस्तै भन्नाले अब तपाईँको सम्पदामाथि रङ रोगन गर्न त पाइँदै पाइँदैन। फेरि हाम्रा नेपालीहरूलाई चाहिँ रङ रोगन गरेपछि नै त्यो चाहिँ चिटिक्क पर्याप्त भन्ठान्छन् अथवा राम्रो गरे सर्वेक्षण गरेर भन्ठान्छन्, त्यो झनै हानिकारक हुन्छ। अब भनौँ न, कतिपय ठाउँमा त अब पुरातत्व विभागकै नेग्लिजेन्सले गर्दाखेरि पुरातत्व विभागले गरेकै काम, अब ठेकेदारलाई पनि थाहा हुँदैन, ठेकेदारले त बुझ्दै बुझाइ हुँदैन होइन, अनि त्यसमाथि अब पुरातत्व विभागको पनि राम्रो सुपरभिजन नभइदिनाले पुरातत्व विभागले नै गरेका कामहरू पनि कतिपय ठाउँमा हानिकारक भइरहेछन् होइन। त्यो अब त्यो पुरातत्व विभागले गरेका काम त त्यस्तो छ भने अब स्थानीय निकायले गरे राम्रो हुन्छ भन्ने,
त्यो विभागले किन त्यो अज्ञानता त भन्न मिलेन, किन त्यहाँ त विज्ञहरू होइन, पुरातत्वविदहरू त्यत्रो धेरै हुनुहुन्छ, गर्नु भएको कि
एउटा चाहिँ नबुझेर पनि हुनसक्छ होइन। अब त्यहाँ एकदम बुझ्नुभएका मान्छेहरू पनि हुनुहुन्छ, ठिकै बुझ्नुभएका मान्छेहरू पनि हुनुहुन्छ, नबुझेका मान्छेहरू पनि छन् होइन। त्यसले गर्दाखेरि एउटा चाहिँ त्यो अवेरनेसको कमी हो, अर्को चाहिँ अल्छीपना पनि हुनसक्छ अथवा चाहिँ नै हेल्चक्याइ पनि हुनसक्छ होइन।
एउटा समस्या त्यो भयो, त्यो भयो बनाउन खोज्दा खोज्दै बिग्रिरहेको छ जान अन्जानमा भन्ने कुरा एउटा भयो। अरू समस्याहरू चाहिँ
अरू चाहिँ अब जस्तै अब अहिले हाम्रो नेपालको स्थिति अब कस्तो भइसकेको छ भन्दाखेरि हामीसँग पुराना चिजहरू अथवा पुराना संरचनाहरू यति घट्दै गएका छन्। जस्तै अब तपाईँ भूकम्पपछिकै कुरा गरौँ, अब हाम भूकम्पपछि त हाम्रो समय र शक्ति त रिकन्स्ट्रक्सन गर्नमा भन्दा क्याम्पेन गर्नमै बित्यो। ए सिंहदौरा भत्काउनु हुँदैन भनेर क्याम्पेन गर्नु पर्यो, भनौँ राष्ट्र ब्याङ्क भत्काउनु हुँदैन भनेर क्याम्पेन गर्दा गर्दै जाने नै भत्काई साढे होइन। दरबार हाई स्कुलकै कुरा गरौँ, त्यो त अब भत्काउनै नहुने चिज थियो, किनभने त्यो नेपालको पहिलो विद्यालय पनि त्यही हो, त्रिचन्द्र कलेज पनि दरबार हाई स्कुलमै सुरु भयो भनेपछि त्यो ऐतिहासिक रूपमा यति महत्त्वपूर्ण चिज थियो कि त्यसलाई फेरि कस्तो छ भने यो हाम्रो पुरानो संरचनालाई भत्काउनु पर्दै पर्दैन, त्यो जतिसुकै बिरामी भए पनि त्यसलाई चाहिँ बचाउन सकिन्छ, बचाउन सक्छ भने ग्यारेन्टी नै गर्न सक्छौँ हामी। परम्परागत शैलीमा बनेका अथवा अहिले हाम्रो आधुनिक हिसाबले भन्यो भने लोड बेरिङमा बनेका कुनै पनि संरचनालाई भत्काउनु पर्दै पर्दैन होइन, भनेपछि हाम्रो ट्रेडिसनल टेक्नोलोजी अर्थक्विक रेसिस छ भन्ने कुरामा कुनै विवादै छैन,
भूकम्प प्रतिरोधी छ। एउटा सहरलाई चाहिँ सम्पदा सहर बनाउनका लागि के कुराहरू चाहिन्छन्? सहरको त्यो मूल्य जोगाउने भनेको चाहिँ के हो?
अनि त्यही भएर त राज्य चाहियो नि होइन। राज्य किन चाहिन्छ त भन्दाखेरि नियम कानुन बनाउन र नियम कानुनलाई चाहिँ इम्प्लिमेन्ट गर्नुको लागि हो नि त। हामीसँग त अझै पनि कति सहर बाँकी छन्, बाँकी छन् नासियो भनेर चाहिँ रोई कराई गर्नुभन्दा अब जति बाँकी छन् तिनीहरूलाई जोगाउँ भनेर राज्य लाग्नु पऱ्यो, स्थानीय निकाय लाग्नु पऱ्यो सबभन्दा पहिलो कुरा होइन। त्यसपछि अनि कतिपय ठाउँमा त्यो स्थानीय बासिन्दाहरू पनि हो यस्तो हुनुपर्छ भन्ने हुन्छन् नै होइन। अब तर उहाँहरूलाई के बुझाउन सक्नु पर्यो भने सबभन्दा पहिला त त्यो हाम्रो आइडेन्टिटी हो र यो फेरि कुनै खोक्रो देशभक्ति मात्र होइन कि त्यो वास्तुकलाको हिसाबले राम्रो हुन्छ, वास्तुकलाको हिसाबले भूकम्प निरोधक हुन्छ, वास्तुकलाको हिसाबले स्वास्थ्यवर्धक हुन्छ। अब अहिलेको नयाँ फेसन भनेको सस्टेनेबल आर्किटेक्चर भन्ने आइरहेछ। जस्तै अब गत वर्ष जर्मनीमा एउटा अन्तर्राष्ट्रिय कन्फरेन्स भएको थियो सस्टेनेबल आर्किटेक्चरमा, त्यहाँ गएर हामीलाई के सिकाउन खोजियो अथवा बताउन खोजियो त भन्दाखेरि
हामीले 25 वर्षदेखि जुन काम गरेर आएको छौँ त्यही नै हो। त्यो भने के हो त भन्दाखेरि पुरानोलाई मास्नु हुँदैन, त्यसलाई जोगाउनुपर्छ भन्ने एउटा कुरा थियो भने अब बन्ने संरचनाहरू चाहिँ ढुङ्गा माटो काठ इँटामा बन्नुपर्छ। त्यो त हाम्रा पुर्खाले उहिलेदेखि गरिरहेको काम हो होइन। अब हाम्रै कुरा मेरै कुरा गर्नु हुँदैन, मैले 25 वर्षदेखि त्यो बाहेक अरू कामै गरेको छैन होइन। त्यसपछि पुरानो मेटेरियलहरू रिसाइकल गर्नुपर्छ होइन। यो सबै अहिलेको जुन सस्टेनेबल आर्किटेक्चर भनेर जुन अहिले फेसन चलाएको छ हामीले गरिरहेका र हाम्रा पुर्खाले गरेका कामहरू नै हुन्।
कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन गर्ने संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ। पारित भए पनि राजीनामा नदिने कार्कीले अडान राखेका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले गरेका निर्णयप्रति कांग्रेसले आपत्ति जनाएको छ। कार्यालय समयमा कार्यालयमा नहुने स्वास्थ्य कर्मीलाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेका सुनिल पौडेल दोषी ठहर भएका छन्। सेनाले ठेका लिएर निर्माण गरिरहेका सड़क लगायतका आयोजनामा सहयोग गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ र एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल युएसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई जीवन झल्काउने जुनीमा आएको कथा छोडेर म दीपक आचार्य पनि विदा हुन्छु। अझै केही समय हामीलाई नै सुन्नुहोला।